यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण अवरूद्ध राजमार्ग सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा संसदीय समितिमा जानकारी। विपदबाट बढ़ी प्रभावित पालिकालाई संकट क्षेत्र घोषणा गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सरकारलाई सुझाव। यही असोज 10-देखि 12 गतेसम्मको अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परि 239 जनाको मृत्यु, 19 जना अझै बेपत्ता र अमेरिकाको नर्थ क्यारोलिनामा हेलेन आधीका कारण मृत्यु हुनेको संख्या 200 नाग्यो।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले असोज 10 गतेदेखि 12 गतेसम्मको अविरल वर्षाका कारण बाढ़ी पहिरोले क्षति पुगेका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणाका लागि सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले विभिन्न जिल्लाका 3 दर्जन बढ़ी स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिश गरिएको जानकारी दिनुभयो। संकटग्रस्त क्षेत्र घोषणा गरेपछि पुननिर्माण राहत छिटो छरितो हुने उद्देश्यले यस्तो निर्णय गरिएको उहाँको भनाई छ। अविरल वर्षाका कारण क्षति भएका सड़क पुल पुननिर्माण गर्न 25 अर्ब लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज संसदको पूर्वाधार समितिको बैठकमा यही असोज 11 र 12 गतेको अविरल वर्षापछिको बाढ़ी पहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै पूर्वाधारमा झण्डै 25 अर्ब बराबरको क्षति भएको अनुमान गरिएको बताउनुभयो। क्षतिको विवरण संकलनको क्रममा रहेकाले सड़क तथा पुलतर्फ अस्थायी यातायात चालू गर्न मात्रै झण्डै 3 अर्ब रूपियाँ बराबरको बजेट आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो। यस आर्थिक वर्षमै 3 अर्ब रूपियाँ बराबरको बजेट आवश्यक पर्ने उहाँको भनाई छ। उहाँले अस्थायी रूपमा भए पनि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको जानकारी दिनुभयो। गत हप्ताको भीषण वर्षा र बाढ़ीका कारण 34 राजमार्गका 805 स्थानमा पहिरो गई सड़क अवरूद्ध भएकामा 774 स्थानको पहिरो हटाइएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। बैठकमा मन्त्री दाहालले विपदका कारण अलपत्र परेका यात्रु एवं यातायात मजदूरलाई यथाशीघ्र उद्धार एवं राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध सहित पत्राचार गरिएको जानकारी दिनुभयो। यातायात व्यवसायी नेपाल प्रहरी र नयाँ बस पार्क व्यवस्थापनसँग समन्वय गरिएको देशैभरिको विपद एवं सड़कको अवस्थाको एकीकृत र भरपर्दो सूचना व्यवस्था स्थापनका लागि प्रहरी प्रधान कार्यालयलाई नियमित रूपमा फेसबुक पेज मार्फत ताजा सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको मन्त्री दाहालले जानकारी दिनुभयो। राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लामा पहिरो जाने स्थलहरूमा अत्यावश्यक सामग्री सहित सुरक्षा निकाय तैनाथ गरिएका छन्। पृथ्वी राजमार्गको 15-16 वटा जोखिम स्थलमा सामग्री सहित सुरक्षाकर्मीले मर्मत सम्भार र पहिरो पछ्याउने कार्य गरिरहेको, सवारी आवागमन र यात्रा सहज बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
असोज 10 गतेदेखि परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण यातायात सञ्चालनमा कठिनाई देखिए पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थलहरूमा जोखिम घटाउँदै यातायात सुचारू गरिएको छ। धादिङको झ्याप्ले खोलामा लेदो सहितको पहिरोले 35 जना यात्रुको ज्यान गएपछि सो राजमार्गमा असुरक्षित महसुस गरिएको यात्रा अब भने विस्तारै सहज बन्दै गएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले राजमार्ग खण्डलाई सुचारू राख्न मर्मत सुधार र पहिरो पन्छाउने कार्य जारी रहेकाले सवारी आवागमन सहज भइरहेको बताउनुभयो।
आवश्यक मर्मसम्हार गर्ने, पहिरो पन्छाउने लगायतका कामहरू घनीभूत ढंगले अगाडि बढाएर अस्तिकै दिनबाट चाहिँ सवारी र यात्रुहरूको आवागमन एकदम सहज रूपमा भइरहेको छ। सतर्कता र सावधानी पूर्वक मात्र यात्रा गर्नु हुन, बीचमा पानी पर्न सक्छ, कुनै ठाउँमा पानी परिरहेको अवस्थामा पहिरो सामान्य रूपमा झरिरहेको छ भने पनि एकछिन रोकिएर हेरेर बुझेर मात्रै सूचना लिएर मात्रै प्रहरीहरूसँग अथवा हुने पालिकाहरूसँग समन्वय गरेर मात्रै जानु हुन हामी विनम्रतापूर्वक अनुरोध गर्छौ।
छिटफुट रूपमा पहिरो झर्ने वा जोखिम भएका ठाउँमा तत्काल सम्बोधन गर्न धुनीबेसी झ्याप्ले खोला, सुरुङ मार्गको प्रवेश स्थल, खत्री पौवा पुल, गणेश मन्दिर इलाका, थाक्रे दुई कमरे, गजुरी लगायतका बढ़ी जोखिम भएका ठाउँमा सुरक्षा कर्मीहरू उपकरण सहित खटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सड़क खण्डमा ठूला मालवाहक ट्रक सञ्चालनमा रोक लगाइएको छ भने रात्रिकालीन बसहरू सञ्चालन गर्न दिएको छ। धादिङको गल्छी हुँदै नुवाकोटबाट काठमाडौँ आउन जान सकिने, धार्केबाट रामकोट सीतापाइला हुँदै काठमाडौँ आउन जान सकिने, त्रिभुवन राजपथको बाटोमा साना सवारीलाई मात्र अनुमति दिने र पालुङ हुँदै हेटौडा निस्कने सहायक रूटहरू तोकिएका छन्।
15-16 ठाउँमा चाहिँ उपकरण सहित यो व्यवस्था गरेका छौँ। दशैं जस्तो चाडपर्वमा धेरै सवारी साधनहरूको आवागमन हुने, यात्रुहरूको पनि आवागमन हुने कुरालाई व्यवस्थित गर्नका लागि 24 घण्टा त्यहाँ अन द साइड ड्युटी रहने गरी सुरक्षा कर्मी र पालिकाहरूसँग पनि समन्वय गरिरहेछौँ भने यातायात व्यवसायहरूसँग पनि समन्वय गरेर वैकल्पिक मार्गहरू पनि प्रयोग गर्न सक्ने अवस्था छ साना सवारीहरूलाई।
विपदका समयमा राजमार्गका होटेलहरूमा दैनिक अनुगमन भइरहेको भन्दै यात्रुहरूलाई पनि आफूलाई ठगिएको महसुस भए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
यही असोज 11 र 12 गते आएको बाढ़ी पहिरोमा परि 239 जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बाढ़ी पहिरोमा परि अझै 19 जना बेपत्ता छन् भने 177 जना घाइते भएका मन्त्रालयले जनाएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रबाट हालसम्म 17,131 जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरूद्ध राजमार्गहरू मरमत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको गृह मन्त्रालयको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज 3 करोड़ भन्दा बढ़ी रकम हस्तान्तरण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गर्नुभएको हो। कृषि विकास बैंकबाट 1,50,00,000, नागरिक लगानी कोषबाट 51,00,000, एसबीआई बैंकबाट 25,00,000, लाइफ इन्सुरेन्स कर्पोरेशनबाट 31,00,000, नेपाल पूर्वाधार विकास बैंकबाट 25,00,000, ओरिएन्टल इन्सुरेन्सबाट 15,00,000, सिमेक्स इन्क प्राली बीवाईडी कम्पनीबाट 51,00,000 रकम हस्तान्तरण भएको हो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सहयोगकर्तालाई धन्यवाद दिनुहुँदै बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले किसानहरूको पाकिसकेको बाली समेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेट गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर्व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराउनु भएको थियो। अध्यक्ष दाहाल स्विजरल्याण्डमा हुने अन्तर्व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुँदै यही असोज 25 गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल नेपाल फ्रेमवर्क 2076 सफल पार्न नेपाल टेलिकमको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। नेपाल टेलिकमको जावलाखेल स्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको आज निरीक्षण गर्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले दक्षिण एसियामा नेपाल सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो। नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड़ दिनुहुँदै उहाँले व्यावसायिकता एवं सेवाको गुणस्तर पनि सुधार्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ। प्रतिष्ठानको आज निरीक्षण गर्नुहुँदै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिष्ठानले अनलाइन सेवा थालेकोमा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन आग्रह गर्नुभयो। मन्त्री पौडेलले विपदका क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिए अनुसार नै निशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी पहिरोबाट सिर्जित समस्या समाधान गर्न पहल गर्ने बताउनु भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनका पदाधिकारीसँग आज भएको छलफलमा अध्यक्ष प्रचण्डले दशैंको समयमा गाउँ जाने जनताको अवस्था, बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्जाल, यातायात व्यवसाय मजदूर लगायत समग्र यातायात क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावित स्थलको अनुगमन गर्दा ठाउँ मा अझै पनि गाड़ी पुरिएको, आवागमन अवरूद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदूरलाई पीड़ादायी अवस्थामा देखेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले समाधानका लागि पहल गर्न छलफल थालेको बताउनुभयो। छलफलमा यातायात महासंघ र यातायात मजदूर संगठनका पदाधिकारीले सरकारले पहिरोका कारण थुनिएका मजदूर र गाड़ीको उद्धार गर्नुपर्ने, घरबार विहीन भएका मजदूर र व्यवसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बाढ़ीले बगाएका गाड़ीको बीमा रकम तत्काल उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नुभयो। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्नुहुँदै उहाँले व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा सधैँ जोड़ दिँदै आएको बताउनुभयो। रेडियो नेपालले उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त विभिन्न पाँच जना कर्मचारीहरूलाई आज एक समारोहका बीच विदाई गरेको छ। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा रेडियो नेपालको सेवाबाट निवृत्त हुनुभएका नायब कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत नवीन प्रकाश साक्य, वरिष्ठ सम्पादक हृदयकान्त झा, वरिष्ठ प्राविधिक अधिकृत द्वय टंक प्रसाद आचार्य र अनन्त कोइरालालाई कदर पत्र सहित विदाई गरिएको हो। बड़ा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको पूर्व सन्ध्यामा आज आयोजित शुभकामना आदान प्रदान तथा सेवानिवृत्त कर्मचारी विदाई समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अवकाशलाई नयाँ जीवनको शुरूआत गर्ने अवसरका रूपमा लिई सेवानिवृत्त जीवन सक्रिय र ऊर्जाशील बनोस् भनी शुभकामना दिनुभयो। कार्यकारी निर्देशक लामाले रेडियो नेपालले प्रादेशिक प्रसारणहरूलाई अझ बढ़ी सशक्त र प्रभावकारी बनाउने ढंगले काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रदेशका श्रोता तथा जनताको रूचि अनुसारका विषयवस्तुलाई बढ़ाउँदै जाने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरित हुन गइरहेको सन्दर्भमा हाम्रो दायित्व अझ बढ़ेकाले त्यस अनुसार कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। यस्तै कार्यक्रममा सेवानिवृत्त हुनुभएका नायब कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले रेडियो नेपालमा लामो समय काम गर्दाखेरि पुरानो र नयाँ प्रविधिको प्रयोग गर्ने अवसर पाएको उल्लेख गर्नुहुँदै आगामी दिनमा रेडियो नेपाल अझ बढ़ी प्रविधि मैत्री बनोस् भन्ने शुभकामना दिनुभयो। चाडपर्वको अवसरमा गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी चर्को मूल्यमा बेचबिखन गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाहरूले सक्रियता बढ़ाएका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
दशैं तिहार लगायतका चाडपर्वका अवसरमा खाद्य वस्तु मात्र नभई यातायात इन्धन एलपी ग्यास लगायतमा कालो बजारी हुने गर्दछ। यात्रुहरूको सुविधालाई मध्यनजर गरी दैनिक उपभोग्य वस्तुसँगै यातायातका साधनको पनि अनुगमन शुरू गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी बताउनुहुन्छ।
यातायातको चाहिँ साधनहरूको पनि अनुगमन गर्न प्रारम्भ गरेका छौं। यातायात व्यवसायहरूसँग समन्वय समेत गरेर अनुगमनको कामलाई अगाडि बढ़ाएका छौं भने बजारमा खाद्य वस्तु उपलब्धता, सुपथ मूल्य पसलहरूको व्यवस्थाको बारेमा स्थानीय तहसँगै बजारमा रहेका खाद्य वस्तुहरू, पेय पदार्थहरू, यिनीहरूको भ्यालिडिटी अथवा एक्सपायरी डेट अनुसार छ कि छैन, कसरी बेचबिखन गरिएको छ भनी लगायतका विषयलाई पनि अनुगमन गर्ने काम नियमित रूपमा अगाडि बढ़ाउने।
बागलुङ नगरपालिकाले उपभोक्ता अधिकारलाई मध्यनजर गरेर चाडपर्व लक्षित उपभोक्ता मैत्री कानून बनाएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का बताउनुहुन्छ।
चाडपर्वहरूलाई लक्षित गरेर बागलुङ नगरपालिकाले उपभोक्ता मैत्री केही कानूनहरू पनि तर्जुमा गरिरहेको छ भने यो बजार अनुगमनलाई पनि प्रभावकारी बनाइरहेको छ। चिनी चामलहरू तेलहरूलाई कम मूल्यमा उपभोक्ताहरूकै घर आँगनमा पुग्ने गरेर सहकारीहरू मार्फत वडा कार्यालयहरू मार्फत समन्वय गरेर सहज दरमा सुपथ मूल्य पसलहरू राख्ने काम पनि बागलुङ नगरपालिकासँग छ।
अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कार्यवाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको भनाइ छ।
खाद्य वस्तुहरू थुप्रैमा भेटिएको छ। अहिले ती सामानहरू हामीले बराबर लिएर नष्ट गर्ने काम भइरहेको छ। अर्को पटक प्रक्रिया जारी भएको खण्डमा कानूनको परिणय रहेर हामी कार्यवाही अगाडि बढाउनु छ।
चाड पर्वका अवसरमा विशेष गरी चामल चिनी तेल लगायतका खाद्य वस्तु ग्यास इन्धन सहित यातायातका साधनमा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसतर्फ उपभोक्ता लगायत सबै सरकारवाला सचेत बन्नु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
बाँकेमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। वैजनाथ गाउँपालिका दुई हरियाली चोक नजिक आज माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर 48 वर्षीय बुद्धिराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको दक्षिण पश्चिम क्षेत्रमा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या 210 नागेको छ। आँधी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको अधिकारीहरूले बताएका छन्। हेलेन आँधी आएको एक सातापछि पनि सयौं मानिस अझै बेपत्ता छन्। करिब 8,00,000 घरहरूमा अझै पनि विद्युत सुचारू हुन नसकेको अधिकारीहरूले बताएका छन्। भारतको उत्तर प्रदेश स्थित मिर्जापुरमा ट्रक र ट्र्याक्टर एक आपसमा ठोकिँदा 10 मजदूरको मृत्यु भएको छ। गएराती ट्रकले पछाडिबाट ट्र्याक्टरलाई ठक्कर दिँदा 10 मजदूरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले महामारीसँग जुझिरहेका देशहरूमा महत्वपूर्ण उपकरण एमपक्सको पहिलो डायग्नोस्टिक टेस्टको प्रयोगलाई स्वीकृति दिएको जनाएको छ। अफ्रिकी युनियनको रोग नियन्त्रण केन्द्रका अनुसार एमपक्सका कारण अफ्रिकाभर 800 भन्दा बढ़ी व्यक्तिको मृत्यु भइसकेको छ भने आधिकारिक रूपमा 16 देशमा यो रोग देखा परेको छ। एबोट मोलिक्युर इंकद्वारा निर्मित एलिनिटी एमएमपीएभी यसै भनिने यो परीक्षणले मानव घाउबाट लिएको स्वाबबाट एमपक्स भाइरस पत्ता लगाउन सक्षम भएको निर्माता कम्पनीले दावी गरेको छ। डब्ल्यूएचओले भनेको छ पस्टुलर वा भेसिकुलर ऱ्यासको नमूनाबाट डीएनए पत्ता लगाएर प्रयोगशाला र स्वास्थ्यकर्मीले शंकास्पद एमपक्सका संक्रमणलाई कुशलतापूर्वक र प्रभावकारी रूपमा पुष्टि गर्न सक्दछन्। डब्ल्यूएचओका सहायक महानिर्देशक युकीको नाकातानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ परीक्षणको स्वीकृतिले प्रभावित देशहरूमा परीक्षणको उपलब्धता विस्तार गर्न महत्वपूर्ण कोषेडुङ्गाको प्रतिनिधित्व गर्दछ। पहिले मंकीपक्सको नामले चिनिने एमपक्स भाइरसको संक्रमित जनावरबाट मानिसमा सर्छ तर नजिकको शारीरिक सम्पर्कको माध्यमबाट मानिसबाट मानिसमा पनि सर्न सक्दछ। एमपक्स लागेका बिरामीमा ज्वरो आउने मांसपेशी दुख्ने र छालाका ठूला ठूला घाउहरू हुने समस्या निम्त्याउँछ। यो घातक हुन समेत सक्दछ। इजरायल र इरान बीच जारी तनावका बीच कच्चा तेलको मूल्यमा 5% वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानको तेल प्रशोधन केन्द्रमा आक्रमण गर्ने सम्भावनाबारे छलफल गरिरहेको अभिव्यक्ति दिएपछि कच्चा तेलको मूल्यमा 5% बढ़ोत्तरी भएको हो। यसैबीच इजरायली सेनाले लेबनानको राजधानी बेरूतको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोट गराएको बीबीसीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि वित्तीय संघीयता कार्यान्वयन भने अझै चुनौतीपूर्ण रहेको धारणा जानकारहरूले व्यक्त गर्नु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको नेपालमा संघीयता वित्तीय दृष्टिकोण विषय छलफल कार्यक्रमका वक्ताहरूले वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक भएको धारणा राख्नु भएको हो। कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागि तीन तहका सरकार र निकायहरू बीच समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताउनुभयो। स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र खर्च गर्ने अधिकार पाएकोले संघीय सरकारले समानीकरण अनुदान बढ़ाउने र सशर्त अनुदान घटाउँदै जाने नीति लिइनुपर्ने उहाँले उल्लेख गर्नुभयो। प्रदेश र स्थानीय तहको बजेट तथा योजना निर्माण र खर्च गर्ने क्षमता बढ़ाउनु पर्नेमा पनि अध्यक्ष पौडेलले जोड़ दिनुभयो। केन्द्र सरकारले महत्वाकांक्षी राजस्व लक्ष्य राख्ने गरेको र त्यसको प्रभाव प्रदेश र स्थानीय तहमा पर्ने गरेको अध्यक्ष पौडेलको भनाई छ। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर अच्युत वाग्लेले संघीयता कार्यान्वयनपछि विकास तथा समृद्धि जुन गतिमा हुनुपर्ने थियो त्यो हुन नसकेको उल्लेख गर्नुभयो। संघीयता सबलीकरणका लागि नागरिकलाई प्रवाह हुने सेवा सुविधा सरल र सहज हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाल धितो पत्र बोर्डको अध्यक्षका लागि शुक्रबारका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीको संयोजकत्वमा सिफारिश समिति रहेको छ। उपाध्यक्ष अधिकारी अस्वस्थ हुनु भएकोले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिश समितिले जनाएको छ। नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदक मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीनजना आवेदकले शुक्रबार व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम निर्धारण गरिएको थियो। सरकारले प्रशोधित भैंसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी अघि बढ़ाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार पारी चिनिया सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर तपेन्द्र बोहराले जानकारी दिनुभयो। मन्त्रालयले गृह कार्य पूरा गरी तयार गरिएको सम्झौता पत्र मन्त्री परिषदको बैठकले स्वीकृत गरी चीन पठाइएको जनाएको छ। चीन सरकारले मिति तय गरेपछि दुई देश बीच निर्यात सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुनेछ। नेपाल आयल निगमले चितवनमा 91,900 किलो लिटर क्षमताको पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने भएको छ। सो परियोजनाको निर्माणका लागि 9,47,20,00,000 रूपियाँ लागत लाग्ने अनुमान गरिएको छ। नेपाल आयल निगमको खर्चमा निर्माण हुने भण्डारण गृह निर्माणमा भारतीय पक्षको प्राविधिक सहयोग रहने र भारतीय पक्षले नै निर्माण गरिदिने विषयमा बिहिबार नयाँ दिल्लीमा सम्झौता भएको छ। परियोजना निर्माण बापतको लागत रकम नेपाल आयल निगमले भारतीय आयल निगमलाई दिने सम्झौता भएको छ। भारतीय आयल कर्पोरेशनलाई पैसा दिने र उसले नै टेण्डर आह्वान गरेर निर्माण गरिदिने गरी बिहिबार B2B सम्झौता भएको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो।
अब खेल समाचार अझै बमबाट।
घरेलु टोली नेपालको पुरुष टोली एसिया रब्बी इभरेसन सेभेन्स ट्रफी 2024 दोस्रो खेलमा पनि पराजित भएको छ। एसिया रब्बी र नेपाल रब्बी संघको आयोजनामा शुक्रबारबाट त्रिपुरुष स्थित दशरथ रंगशालामा शुरू भएको खेलको पुरुषतर्फ बरानसँग नेपाल 27-7 पराजित भएको हो। नेपालको यो लगातार दोस्रो हार हो। यसअघि उज्बेकिस्तानसँग 24-0 स्कोरमा नेपाल पराजित भएको थियो। त्यस्तै पुरुषतर्फकै अन्य खेलमा जोर्डनले पाकिस्तानलाई 22-15, कतारले साउदी अरेबियालाई 39-7, श्रीलंकाले कजाकिस्तानलाई 43-0, भारतले बंगलादेशलाई 31-0, चाइनिज ताइपानले अफगानिस्तानलाई 26-7, फिलिपिन्सले जोर्डनलाई 26-0 र भारतले श्रीलंकालाई 29-10 पराजित गरे। नेपालको महिला टोली पनि पहिलो खेलमै पराजित भएको छ। खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग 32-0 स्कोरमा पराजित भएको हो। यसअघि पुरुषतर्फ नेपाल उज्बेकिस्तानसँग 24-0 स्कोरमा पराजित भएको थियो। यसै गरी महिलातर्फ उज्बेकिस्तानले गुआमलाई 19-12 स्कोरले पराजित गर्यो। विभागीय टोली नेपाल पुलिस क्लबले जितसहित एन्फा महिला लीग अन्त्य गरेको छ। सातदोबाट स्थित एन्फा मैदानमा शुक्रबार भएको अन्तिम खेलमा पुलिसले पहिलो चरणबाटै बाहिरिसकेको सङ्कडाया फुटबल क्लबमाथि 2-1 जित हात पारेको हो। जितसँगै पुलिसले 9 खेलबाट 21 अङ्क जोड्यो। तेस्रो स्थानमा रहेको पुलिसले यो खेल अगावै पुलिसले सुपर लीगमा स्थान बनाइसकेको थियो। सङ्कडा भने समान खेलबाट 8 अङ्क सहित घर फर्किएको छ। सङ्कडाले अर्को वर्ष लीग छनौट खेल्नेछ। गीता एभिएसनको आयोजनामा शनिबार एभिएसन फुटसल प्रतियोगिता 2024 हुने भएको छ। एक दिन चल्ने प्रतियोगितामा 7 टोलीको सहभागिता रहनेछ, जसमा बुद्ध इयर, NNRFNA, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सौर्य एयरलाइन्स, इयर डाइनेस्टिक, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स रहेका छन्। पहिलो खेल सौर्य एयरलाइन्स र हिमालय एयरलाइन्स, दोस्रो खेल NRNF र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा तेस्रो बुद्ध इयर र नेपाल एयरलाइन्स बीच हुनेछ। तीन खेलमा कम अन्तरले हारेको टोलीले इयर डाइनेस्टिकसँग खेलेपछि सेमी फाइनल समीकरण पूरा हुनेछ।
अब मौसम आगामी 24 घण्टामा कोशी मधेस र बागमती प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका केही स्थानहरूका साथै मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 60.6 मिलिमिटर। काठमाण्डुको अधिकतम 28.5, न्यूनतम 19.9 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 29.2, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 43.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.8, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 33.6, न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण अवरूद्ध राजमार्ग सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा संसदीय समितिमा जानकारी। विपदबाट बढ़ी प्रभावित पालिकालाई संकट क्षेत्र घोषणा गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सरकारलाई सुझाव। यही असोज 10 12 गतेसम्मको अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परि 239 जनाको मृत्यु, 19 जना अझै बेपत्ता। र अमेरिकाको नर्थ क्यारोलिनामा हेलेन आधीका कारण मृत्यु हुनेको संख्या 200 नाग्यो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।